أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. دعوت اللہ کے کام کو زیادہ آسان رنگ میں چلانے کے متعلق میں نے چند باتیں پچھلے خود دن عرض کی تھیں. اب میں اسی مضمون کو وہیں سے اٹھاتے ہوئے مزید کچھ باتیں آپ کے سامنے رکھتا ہوں. فالو اپ ایک انگریزی محاورہ ہے، یعنی تتبع کرنا، کوئی بات چلا کر پھر اس کی پیروی کرنا، جستجو کرنا اور دیکھنا کہ وہ بات اپنے مقصود تک پہنچی بھی ہے کہ نہیں. اس کی ایک بہت ہی خوبصورت تصویر قرآن کریم نے حضرت موسیٰ علیہ الصلوۃ والسلام کی پیدائش کے واقعے میں بیان فرمائی کہ جب ان کی ماں نے اللہ تعالیٰ کے اذن سے اور ان کی اللہ کی وحی کے مطابق بچے کو صندوق میں ڈال کر دریا کی لہروں میں بہا دیا، تو پھر بہن کو بھیجا جو پیچھے پیچھے ساتھ ساتھ کنارے پہ چلتی تھی اور دیکھ رہی تھی کہ یہ اس مقصود تک، یہ جو بکس ہے، یہ ٹرنک یا بکس، لکڑی کا بکس جو بھی کہہ لیجئے، یہ کہاں پہنچا اور کیسے پہنچا اور اس بچے کا کیا بنا. ایمان تو لازم تھا، اس میں تو کوئی شک ہی نہیں، لیکن جب یقین بھی ہو، خدا تعالیٰ کی وہی بتا رہی ہو کہ یہ بچہ محفوظ ہو جائے گا اور اپنے اس اعلیٰ مقصد کو پالے گا جس کی خاطر تم یہ قربانی کر رہی ہو، اس کے باوجود انسانی فطرت میں اگر محبت اور تعلق ہو تو یہ جستجو از خود پیدا ہوتی ہے کہ ہوگا تو صحیح لیکن خود اپنی آنکھوں سے تو دیکھیں کہ کیا ہو رہا ہے. یہ وہ جستجو ہے جس کے نتیجے میں انسانی منصوبوں پر بہت گہرا اثر پڑتا ہے. اگر آدمی بات کہے اور نصیحت کرے اور اس بات اور نصیحت سے اس کا ذاتی گہرا قلبی تعلق نہ ہو، یا اس شخص سے گہرا قلبی تعلق نہ ہو جس کو وہ بات کہتا ہے اور نصیحت کرتا ہے، تو اسی حد تک اس کے تتبع میں کمی آ جائے گی. بعض لوگ اس رنگ میں نصیحت کرتے ہیں کہ گلے سے بات اتاری اور کہتے ہیں ٹھیک ہے ہم نے جو کہہ دیا، اب آگے جو تم جانو تمہارا کام جانے. اور کچھ لوگ ہیں جو نصیحت کرنے کے بعد اس کے اثر کو دیکھتے ہیں، اثر نہیں پڑتا تو ان کا دل غم سے ہلکان ہونے لگتا ہے، اپنی زندگی کو اس نصیحت کی خاطر اس طرح غم میں گھلا کر زندگی کا نقصان کر رہے ہوتے ہیں کہ دیکھنے والا یا سننے والا ان کے ظاہر سے اندازہ بھی نہیں لگا سکتا ان کی کیا کیفیت ہے. لیکن عالم الغیب خدا جانتا ہے، یا وہ خود جانتے ہیں کہ ان کی کیا حالت ہے. حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کا ایسا ہی نقشہ قرآن کریم نے کھینچا ہے، لعلک فلعلک باخع نفسک اللہ یکون مومنین. اے میرے بندے، تو اپنے آپ کو اس غم میں ہلاک کر لے گا، कि तेरी बातें उन पर असर नहीं कर रही और वो ईमान नहीं ला रहा। तो ये दावत अल्लाह की रूह है जिसका मेराज हजरत अकदस मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम की सूरत में दुनिया में जाहिर हुआ, और इस कैफियत को कुरान करीम ने हमेशा के लिए हमारे सामने रखकर जिंदा जावेद कर दिया। यही वो तरीक है जो हर दावत अल्लाह करने वाले को भी इख्तियार करना होगा और हर उस शख्स को भी जिसने दावत अल्लाह के प्रोग्राम मुरतब करने हों। नसीहत आप तक पहुंचती है, आप उस नसीहत को आगे पहुंचा भी देते हैं जो अक्सर सूरतों में नहीं पहुंचाते। इस सिलसिले में मैं पहले बात कर चुका हूं, पहुंचा भी देते हैं तो आपका फर्ज पूरा नहीं हो जाता। जब एक मुंतजिम को यह इत्तला मिलती है या अमीर को यह इत्तला मिलती है मुंतजिमीन की तरफ से कि हमारी तहरीक पर फलां फलां जमात में इतने इतने दावत अल्लाह करने वाले या दावत अल्लाह की तमन्ना रखने वाले पैदा हो चुके हैं, तो इस इत्तला के बाद एक हिस्सा दिल का मुतमईन हो जाना चाहिए कि नसीहत किसी हद तक कारगर हुई और बात आगे चल पड़ी। लेकिन फिर वो दावत अल्लाह करने वाले कैसे पैदा हुए, उन्होंने इन नेक इरादों को अमल में ढाला कि नहीं, और मुस्तकिल मिजाजी के साथ उनकी पैरवी की या नहीं, दावत अल्लाह की तो किस रंग में की, उसके नतायज कैसे निकले, ये सारा एक सिलसिला है जो दावत का पहला पैगाम पहुंचाने के नतीजे में चल पड़ता है और तबलीग के नतीजे में अहमदी होने वाले तक ये सिलसिला जारी रहता है। ये सिलसिला इस रंग में कड़ी के बाद दूसरी कड़ी जारी हुआ कि नहीं, ये सवाल है जो दिल में उठना चाहिए। और अगर किसी शख्स को दिली लगन हो किसी काम से तो ये सवाल जरूर उठेगा। वह हजरत मूसा अलैहिस्सलाम की बहन की तरह दरिया के किनारे किनारे चलेगा, बार बार नजरें डालेगा और देखेगा कि इस प्रोग्राम के को जो मैंने जारी किया था ये किस अंजाम को पहुंचा है, और अगर उसकी हालत और तरक्की करे तो हजरत अकदस मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम के दिल के मुशाबे किसी हद तक 100% तो मुमकिन नहीं कि कोई और उस कैफियत को पा सके, लेकिन किसी हद तक उस कैफियत को अपने दिल में महसूस करेगा और उस प्रोग्राम से उसको दिली मोहब्बत पैदा हो जाएगी। ऐसी मोहब्बत होगी जैसे एक मुसन्निफ को अपनी तसनीफ से या एक मुसव्विर को अपनी तस्वीर से होती है। हर खालिक को अपनी मखलूक से मोहब्बत होती है, बस इन मंसूबों को जो अपना बना लें, अपने दिल को लगा लें, अपने जाती काम समझने लग जाएं और इस मंसूबे से उनको प्यार हो जाए, उनके कामों में और किस्म के रंग पैदा होते हैं और तरह की बरकतें जाहिर होती हैं। बस तमाम दावत अल्लाह से मुतल्लक अहदेदारों को, ख्वाब वो मुंतजिम हो, नाजिम हो, सेक्रेटरी हो या अमरा हो, मैं नसीहत करता हूं कि पहले अपने दिल का जायजा लें कि क्या आपने इस काम को अपनी जान का के साथ इस तरह लगा लिया है जैसे गम लग जाया करते हैं, जैसे लगन लग जाती है, जैसे आशिक को इश्क खाने लग जाता है। क्या ऐसी कैफियत आपकी इस प्रोग्राम से मुतल्लिक पैदा हुई है या नहीं, या कुछ ना कुछ इस किस्म की कैफियत आप महसूस करते हैं या नहीं, अगर नहीं तो फिर अभी ये काम आपके बस में नहीं, कुछ और आपको अपना ताल्लुक दीन के कामों से और दीन के कामों के अपनी तकमील तक पहुंचने के मामले से बढ़ाना पड़ेगा। ये ताल्लुक बढ़ेगा तो काम आगे चलेगा, अगर ये ताल्लुक नहीं बढ़ेगा तो सब चीजें वहीं वहीं खड़ी रह जाएंगी जहां पहले हालत में थी, और यही अमूमन होता है। बस लगन के नतीजे में जुस्तजू और तत्तब्बो पैदा होना चाहिए, और अगर ये नहीं है तो उसी हद तक आपके दिल की लगन में और उसकी कल्बी उसके ताल्लुक में कमी है। आगे इसको काम को करना किस तरह है, फिर इस सिलसिले में काम तो इतना ज्यादा है कि फौरी तौर पर किसी के लिए मुमकिन नहीं है कि हर दावत अल्लाह करने वाले तक पहुंचकर उसकी कैफियत का जायजा ले, उसके प्रोग्रामों का जायजा ले, वो प्रोग्राम किस तरह चला रहा है, इन बातों का जायजा ले। ये लंबा काम है, लेकिन इसका आगाज होना चाहिए, और अगर आगाज दुरुस्त हो जाए तो इंशाल्लाह ताला रफ्ता रफ्ता ये काम संभाला जाएगा। उमरा को चाहिए कि अपने सेक्रेटरी तबलीग से इस मामले में बाकायदा सीटिंग करें, यानी मजलिस आमला के अलावा भी उनको बुलाएं, उनके साथ बैठें, उनका उनसे पूछें कि आपने इस सिलसिले में अब तक क्या किया है, और फिर ये देखें कि क्या जिन लोगों ने दावत अल्लाह के वादे किए थे उन तक ये सेक्रेटरी तबलीग या उनके नायबीन पहुंचे भी हैं कि नहीं, और मिलकर तफसील से सूरत हाल का जायजा लिया है कि नहीं। मसलन इंग्लिस्तान की मिसाल लीजिए, अगर बर्मिंघम से 100 दावत अल्लाह करने वाले अपना नाम इस फहरिस्त में दर्ज करा देते हैं और हर साल इन अदाद शुमार का इरादा होता रहता है, और अमलन कोई जाकर देखता नहीं कि इन्होंने पिछले साल किया क्या था, तो ये अपने नफ्स को धोखा देने वाली बात है, ये वहमों में बसने वाली बात है कि हम कोई काम कर रहे हैं। लाजमी तौर पर इसका नतीजा ये निकलना चाहिए था कि मरकजी सेक्रेटरी तबलीग अव्वल तो अमीर से बात शुरू करनी चाहिए, अमीर सेक्रेटरी तबलीग का इस मामले में जायजा लेता, जब उसको रिपोर्ट पहुंचती तो खुशी का इजहार करते ही ये पूछता कि तुमने इसके बाद क्या किया, पता किया है वो कौन लोग हैं, मालूम किया है किन किन लोगों को तबलीग कर रहे हैं, उनका तबलीग का तरीक क्या है, तबलीग के लिए जो मवाद जरूरी है वो उनको मुहैया भी है कि नहीं, गलत तरीक पर अगर काम कर रहे हैं तो किसी ने कभी मालूम करके उनको समझाने की भी कोशिश की है कि नहीं, अगर ये नहीं तो फिर ये काम तसल्ली बख्श नहीं, महज एक फहरिस्त है। फिर उनको समझाए, और बाज दफा अपने दौरों में जाकर मुकामात पे दौरों के दौरान उन मुकामात पर जाकर मिसाल के तौर पर बाद रबते पैदा करके दिखाए और बताए कि इस तरह काम होता है। मसलन एक सेक्रेटरी तबलीग अगर पूरी तरह काम करने वाला हो और वहां जमात की तादाद खातरखा हो तो उसको तो इतना वक्त मयसर ही नहीं आ सकता कि अपने रोजमर्रा के काम और तबलीग के अलावा उसे कोई होश रहे, इतने तफसीली दौरे करने पड़ेंगे और मुख्तलिफ जगहों पर ठहर ठहर कर इतने वसी रबते करने पड़ेंगे कि बड़ी जमातों में तो ये मुमकिन ही नहीं है, क्योंकि 24 घंटे के दिन के अंदर किसी हद तक तो काम समाये जा सकते हैं, हद से ज्यादा काम तो नहीं समाये जा सकते। इसका तकाजा ये है कि उसे टीमें बनानी पड़ेंगी, इस मजबूरी का तकाजा यह है कि उसे अपने साथ अपने नायबीन तैयार करने पड़ेंगे, और मसलन वो ये काम कर सकता है कि मरकजी एक टीम बनाए, ऐसे मुख्तलिफ नौजवान चुने जो जिनके पास पहले काम नहीं है, बेशक ऐसे चुने जिनके जाया होने का खतरा है, जो दीन की खिदमत ना करने के नतीजे में बहक रहे हैं और भटक रहे हैं, उनसे राबता कायम करे, और इस राबता कायम करने के लिए जरूरी नहीं कि पहले उनको बताए कि ये काम तुमसे लेना है, बल्कि नजर डाल के प्यार और मोहब्बत से उनको कभी चाय पे बुलाकर कभी किसी और रंग में उनसे जाती ताल्लुक कायम करे, और फिर कहे कि मैं दौरे पर जा रहा हूं, क्या आप भी मेरे साथ चल सकते हैं, आइए हम तजर्बा करते हैं और मिलकर देखते हैं कि हम दीन की किस हद तक खिदमत कर सकते हैं। यानी ये अल्फाज तो इस तरह जरूरी नहीं, मगर मफहूम यही है जो गुफ्तगू का होना चाहिए, और इसके अलावा दूसरे सिलसिले की खिदमत करने वाले, खिदमत का जज्बा रखने वाले दोस्तों को भी साथ शामिल करें, और जरूरी नहीं कि हर जगह ये सारी की सारी टीम पहुंचे, बाज जगहों में एक दो को लिया जा सकता है, बाज जगहों पे जाने के लिए दूसरे दो तीन को इख्तियार किया जा सकता है, तो अपने साथ कुछ न कुछ ऐसे नायबीन लेके जाए, ये ऐसे अहबाब जमात लेके जाए जिनको आइंदा नायबीन बनाना मकसूद हो, काम की तरबियत देना मकसूद हो, वहां पहुंचकर प्रेसिडेंट से राबता करता है, बताता है कि मैं इस गरज से आया हूं या हम इस गरज से आए हैं, پھر ایک ایک شخص سے ملنے کا پروگرام بنایا جائے، صرف میٹنگ ہی نہ بلائی جائے، کیونکہ میٹنگز میں بعض باتیں ہوتی ہیں اور ایک بیک وقت بہت سے لوگوں تک پہنچ جاتی ہیں، مگر انفرادی سطح پر جب تک تتبع نہ کیا جائے کام پایہ تکمیل کو نہیں پہنچ سکتا. تو ان تک پہنچنے کے لیے پروگرام بنا کر، ہر شخص کے اپنے اوقات ہیں، کافی سردردی کرنی پڑے گی، لیکن جو محبت کے ساتھ کام کیا جائے وہ پھر حقیقت سردردی نہیں بلکہ دل کا درد بن جاتا ہے، اور سردردی مصیبت ہوتی ہے اور دل کا درد بہت پیاری چیز ہے. تو بظاہر سردردی ہے، مگر اگر لگن ہو، توجہ ہو، تعلق ہو تو اس کام میں بہت لطف آئے گا. رابطے پیدا کرنے ہوں گے، وہ کوئی کہے گا جی میرے پاس تو وقت نہیں ہے، اچھا جی مجھے بتائیں میں کب آ سکتا ہوں آپ کے پاس، ہمیں ضروری باتیں کرنی ہیں. کسی ایک سے جس سے بھی وقت طے ہو اس تک پہنچ کر پوچھا جا سکتا ہے کہ بتائیے آپ نے دعوت اللہ میں نام لکھایا تھا، کیا کیا ہے، کن کن لوگوں تک آپ پہنچے ہیں یا پہنچ سکتے ہیں. اگر اس سے پہلے وہ سارے جائزے مکمل ہوں جن کے متعلق پہلے بارہا نصیحت کی جا چکی ہے، تو یہ کام بہت ہی آسان ہو جاتا ہے. مثلا جائزوں کے سلسلے میں بارہا یہ ہدایت کی گئی ہے کہ ایتھنک مینورٹیز، یعنی مختلف قسم کے اقلیتی گروہ جو بعض ملکوں میں بستے ہیں، ان کے متعلق مکمل معلومات حاصل کی جائیں، اور ان معلومات کا سب سے زیادہ تعلق سیکرٹری تبلیغ سے ہے. جس ملک کی معلومات حاصل ہوتی ہیں اس کو پھر آگے تجزیہ کر کے شہر وار تقسیم کرنے کی کوشش کرنی پڑے گی، ورنہ ان معلومات کا فائدہ کوئی نہیں. تو یہ ایک الگ مضمون ہے جو پہلے بارہا بیان کیا جا چکا ہے، اور ہدایات میں مختلف جماعتوں کو پہنچایا جا چکا ہے. مختصراً تعارف کے طور پر میں ذکر کر رہا ہوں کہ مقصد یہ ہے کہ ہر ملک میں مختلف قسم کے طبقات کی معلومات سیکرٹری تبلیغ کے پاس ہونی ضروری ہے. وہ لوگ جو مقامی طور پر اس ملک کے باشندے ہیں، ان کی طبقاتی تقسیم، ان کی معاشرتی، اقتصادی اور نظریاتی تقسیم وغیرہ وغیرہ کئی رنگ میں ان کی گروہ بندی کی جا سکتی ہے. طلبہ ہیں، مصنفین ہیں، اخبارات سے تعلق رکھنے والے، ریڈیو ٹیلی ویژن سے تعلق رکھنے والے، سیاسی لیڈر، زمیندار، تاجر طبقہ اور اسی قسم کے اور کئی طبقات ہیں، ان کی مقامی سطح پر تقسیم ہو سکتی ہے. اور اس کے علاوہ بیرونی لوگ جو وہاں بسے ہوئے ہیں ان کے متعلق معلومات حاصل ہو سکتی ہیں اور ہونی چاہیے. مثلا جب میں پرتگال گیا تو وہاں کے مبلغ ماشاءاللہ چونکہ نظر رکھتے ہیں تبلیغ پر، انہوں نے بعض ایسے دوستوں سے بھی رابطے کیے ہوئے تھے جن کا پرتگال سے تعلق نہیں ہے. جب میں ان سے مزید معلومات حاصل کرنے کے لیے کہا تو ایک پرتگال کے نمائندے جو وہاں موجود تھے، انہیں باہر سے افریقہ کے ایک ملک کے نمائندے جو موجود تھے، انہوں نے اپنے ملک کے باشندوں کی جو معلومات مہیا کیں تو اتنا بڑا کام ان کے اندر ہو سکتا تھا کہ مبلغ کو اور کاموں کے لیے بڑی مشکل سے وقت نکالنا پڑتا. اور وہ ایسے لوگ ہیں جن کو احمدیت کی مقامی لوگوں کے مقابل پر زیادہ آسانی سے سمجھ آ سکتی ہے، کیونکہ ان ملکوں میں اسلام کا گہرا اثر ہے، یعنی افریقہ کے بعض ملکوں میں، اور احمدیت کو سمجھنا ان کے لیے کوئی مشکل کام نہیں. پھر وہ گھر سے بے گھر ہوئے ہوئے لوگ، اگر ان کو ایک مشن سے تعلق پیدا ہو جائے تو یہ ان کے لیے سہارے کا موجب بھی بنتا ہے، اور ان کے اندر ایک طبی کشش پائی جاتی ہے کہ کوئی نہ کوئی ایسی جگہ ہو جہاں ان کا اڈا ہو، جہاں مشکل وقت جا سکیں، جہاں بیٹھ کر اپنے دل کے دکھ درد بیان کر سکیں، اور یقین ہو کہ اس کے جواب میں سچی ہمدردی پیدا ہوگی. بس ان کی بھی ضرورتیں ہیں. ایسے گروہ ایک نہیں بلکہ ایک سے زائد ہیں. چنانچہ ان کی طرف میں اپنے مربی صاحب، مبلغ صاحب کو توجہ دلائی کہ آپ ان میں کام کریں اور ان لوگوں سے کام لیں. یہ جو آپ کے پاس آتے ہیں، بعض ان میں سے بیعت کر چکے ہیں، بعض نہیں کی، ان سے آگے کام چلائیں. वो अपने भाइयों और दोस्तों को आपके पास लेके आए, वरना अगर महज डाक में आपने लिटरेचर भेजना शुरू किया तो अक्सर औकात उसकी तरफ कोई तवज्जो नहीं देता। आपको भी इश्तिहार पहुंचते रहते हैं, लिटरेचर कई किस्म के पहुंचते रहते हैं, उन चीजों में जिन चीजों में आपको जाती दिलचस्पी है आप कुछ नजर डाल भी लेते हैं, मगर आमतौर पर उसको एक नजर डालकर फेंक देते हैं। मजहब के पैगाम में दुनिया सबसे कम दिलचस्पी लेती है, क्योंकि ये पैगाम सुनते ही आदमी समझता है कि मुझे तब्दील करने की कोशिश की जाएगी, मुझे अपने ताल्लुकात के दायरे से मुनकत कराने की कोशिश की जाएगी और खाम खा की मुसीबत में सेहरूं, क्या जरूरत है। बस अगर पहले कोई और ताल्लुक कायम ना हो चुका हो तो बैरूनी तौर पर जाती राबते के बगैर जो पैगाम पहुंचते हैं बिलमूम इंसान उनमें दिलचस्पी नहीं लेता। इस पहलू को मैं अलग जेर बहस लाऊंगा कि इस ऐसा काम अगर करना हो तो दिलचस्पी पैदा करने के जराए क्या हैं, मगर मैं वापस उस मुकाम पे पहुंचता हूं जहां बात दूसरी तरफ चल पड़ी कि ऐसे शख्स से आपको जाकर ये पूछना चाहिए कि मेरी मालूमात के मुताबिक यहां चीनी भी बसते हैं, रूसी भी बसते हैं, पुर्तगेजी भी आए हुए हैं, अफ्रीका के फलां फलां ममालिक के लोग हैं, वेस्ट इंडियंस हैं, बहुत से तबकात हैं, आपके माहौल में भी कुछ ऐसे लोग रहते हैं, कभी आपने मालूमात हासिल की, आपके साथ काम करने वालों में कुछ ऐसे लोग हैं कि नहीं हैं, अगर हैं तो आपने कभी राबते की कोशिश की, और राबते की कोशिश अगर की तो किस तरह की। अगर एक अजनबी आदमी को आप राबता करके ये कहना शुरू कर दें कि आओ इस्लाम कबूल कर लो, तो जाती राबते के बावजूद वो कुछ तो सुनेगा लेकिन तबन उसके दिल में इसके खिलाफ रद्द अमल होगा। पहले जिसको तबलीग की जाती है उसकी दिलचस्पी के दायरों की तलाश करनी पड़ती है, इसलिए जब आप ये मजमून छेड़ेंगे तो और तफासील में जाना पड़ेगा, बात से बात निकलती चली जाएगी। उससे आप पूछेंगे, अगर उसने मिसाल के तौर पर राबते किए हैं तो आपका काम है उससे पूछें कि राबते का नतीजा क्या निकला, एक चीनी ने क्या जवाब दिया, एक तुर्क ने क्या जवाब दिया, एक गैम्बियन ने क्या जवाब दिया, वगैरह वगैरह। और अगर दिलचस्पी नहीं ली तो क्या आपने जायजा लिया कि उसको किन बातों में दिलचस्पी है, किस तरह उसके दिल में अहमदियत यानी हकीकी इस्लाम के लिए कुरेद पैदा करने के इम्कानात हैं। तो तफसीली बहस इनफिरादी बहस तक जा पहुंचेगी और हर शख्स जो ज़ेर तबलीग है उसके मुतल्लिक उससे गुफ्तगु करनी पड़ेगी, उस सिलसिले में उसको नेक मशवरे देने पड़ेंगे। और सेक्रेटरी तबलीग जो इस तरह काम करता है उसको रफ्ता रफ्ता इतना वसी तजर्बा होने लग जाता है कि वाकई उसके अंदर यह अहलियत पैदा होती है कि हर सूरत हाल में एक मुफीद और अच्छा मशवरा दे सके, और कुछ उसकी मालूमात पहले ही वसी होती हैं। इस रंग में जो उसके साथी हैं उनकी भी तरबियत हो रही होती है, लेकिन इस मिसाल को अभी कुछ और आगे बढ़ाने की जरूरत है। मसलन एक चीनी है, अगर आप उस चीनी को जाकर ये कहें जो हिंदुस्तान में बस रहा है कहीं ठहरा हुआ है कि आओ इस्लाम के मुतालिक मालूमात हासिल करो, मेरा नहीं ख्याल कि उसमें वो कोई दिलचस्पी पैदा। लेकिन अगर आप कोई ऐसा सुवेनियर मसलन पेश करें जिनमें चीनी लोगों से रब्ता पैदा हो, ऐसा कोई सुवेनियर नहीं है, मैं मिसाल के तौर पर कह रहा हूं, तो दूसरी कौमों के हैं, तो जिस कौम से भी रब्ता है अगर उसके मुतालिक कोई ऐसी दिलचस्प चीज आप उसको दिखाने लगें जिससे उसको मालूम हो कि हमारे मुल्क में इस जमात का बड़ा वकार है और इस जमात ने खिदमात की हुई हैं और हमारे मुल्क के जो मौजूदीन इन लोगों की इज्जत करते हैं, तो अचानक उसके दूर के ताल्लुक में एक कुर्बत का रुझान पैदा होगा, वो उस तरह अजनबी आपके लिए नहीं रहेगा बल्कि शनासाई के इम्कानात पैदा हो जाएंगे और करीब आएगा, फिर आप उसको और बातें समझा सकते हैं, हमारी जमात की रूह क्या है, हम किस तरह काम करते हैं, फिर आप अफ्रीकन कौम के मुतल्लिक اور افریقہ کی اس قوم کے متعلق جس کا وہ باشندہ ہو، اگر وہ افریقہ کا ہے میرا مطلب ہے، تو مزید دلچسپی لے سکتے ہیں. اور اس کے لیے آپ کو معلومات ہونی چاہیے، اور یہ معلومات سیکٹری مال کو، سیکٹری تبلیغ کو پھر آگے اس شخص تک پہنچانی چاہیے، طریقہ کار سمجھانا چاہیے. میں واپس چینی کی مثال پر آتا ہوں. میرے پاس بہت سے چینی دوست ملنے کے لیے آتے ہیں، بالعموم براہ راست فوری طور پر اسلام کا پیغام دینے کی بجائے میں پہلے ان سے چین کے حالات اور چین کے مسائل کے متعلق بات کرتا ہوں، اور جب وہ مسائل بتاتے ہیں تو کچھ دیر کے بعد بات آخر اخلاقیات پر ضرور پہنچتی ہے، اور ان کے رہنماؤں نے جو غلطیاں کی ہیں، اشتراکیت میں جو کمزوریاں ہیں جس کے نتیجے میں چین آج اس حال کو پہنچا ہے، ان سارے مسائل پر نظر ڈال کر جب بات کی جاتی ہے تو اس شخص کا ایک ذاتی گہرا تعلق پیدا ہو جاتا ہے. وہ سمجھتا ہے کہ میری قوم میں اس کو دلچسپی ہے، میرے قوم کے حالات سے واقف ہے، اور جو بات کہہ رہا ہے درست ہے، اور آخری تجزیہ ایسا ہے جو میرے دل کی بھی آواز ہے. جب اس طرح تعلق قائم ہو تو پھر اس مضمون کا رخ بدلنا کوئی مشکل نہیں رہتا. پھر اخلاقیات کے موضوع پر کنفیوشنزم کی بات چل جاتی ہے مثلا، اور یہ بتایا جاتا ہے کہ کنفیوشنزم کے جو اخلاق کی اخلاقی تعلیم بنیادی طور پر، کیونکہ ایک ہی خدا کی دی ہوئی تعلیم ہے، اسلام کے ساتھ اس کا یہ تعلق ہے، اور اسلام میں بھی یہ تعلیم ملتی ہے، اور اس تعلیم کے سوا دنیا کا کوئی نظام، چاہے وہ اشتراکی نظام ہی ہو، جاری نہیں ہو سکتا. تو بات سے بات نکلتے ہوئے کہیں سے کہیں پہنچتی ہے. ان موضوعات پر مختلف مواقع پر بعض دفعہ سوال و جواب کی مجالس میں، بعض دفعہ دوروں کے دوران مختلف خطابات میں بہت سا مواد موجود ہے. اس لیے کوئی سیکٹری تبلیغ یہ نہیں کہہ سکتا کہ آپ کو تو شاید ان باتوں کا علم ہو، مجھے علم نہیں ہے. میں نے اپنا علم آپ کے ساتھ شیئر کیا ہوا ہے، یعنی ہمارا علم، میرا علم اور آپ کا علم دو جدا گانا چیزیں نہیں رہیں. جو احمدی کو علم ہوتا ہے وہ مجھے لکھ کر بھیجتا ہے، میری توجہ اس طرف مبذول کراتا ہے، روزانہ بے شمار تو نہیں کہنا کہتا، لیکن بہت سے کثرت سے ایسے خط ملتے ہیں جن میں بعض امور کا ذکر ملتا ہے کہ وہاں فلاں ملک میں فلاں جگہ کیا ہو رہا ہے، کیا رجحانات ہیں، اور بعض دفعہ اخبارات کے تراشے ملتے ہیں، بعض دفعہ بعض احمدی احباب کتابیں بھجواتے ہیں، کوئی بہت اچھی کتاب انہوں نے پڑھی ہو تو کہتے ہیں یہ ایسی کتاب ہے جس کی معلومات کا دین کے ساتھ ایک تعلق ہے، یعنی آپ کے کاموں سے ایسا تعلق ہے کہ آپ ان معلومات کے نتیجے میں مزید فائدہ اٹھا سکتے ہیں، اور جماعت کی رہنمائی کے سلسلے میں آپ کے کام آنے والی باتیں ہیں. غلط عرضی کے ایسی ہی کئی تمہیدوں کے ساتھ کتابیں ملتی ہیں. جو مجھے علم دیتے ہیں میں اپنے اندر سنبھال کر ایک کنجوس کی طرح تالے لگا کر تو نہیں رکھتا. آپ سے ملنے کے دوران، دوروں کے وقت، خطبات میں، سوال و جواب کی مجالس میں جو میں فیض جماعت سے پاتا ہوں وہ جماعت کو واپس کر رہا ہوتا ہوں، اور اکٹھا ہو کر یہ مضمون ایک دریا کی شکل اختیار کر جاتا ہے. تو اگر سیکٹری تبلیغ باقاعدہ اپنے کام کے سلسلے میں تیاری کرنے کی کوشش کرے تو اس کے لیے مواد بہت ہیں، تیاری کے لیے ذرائع موجود ہیں، لٹریچر کا مطالعہ، دنیا کے حالات کا براہ راست مطالعہ، مختلف ایتھنک گروپس جو اس ملک میں رہتے ہیں یعنی اقلیتی طبقات، ان کے متعلق مقامی طور پر ان کی انجمنوں سے رابطے کر کے معلومات حاصل ہو سکتی ہیں، ان کے اقتصادی مسائل کے متعلق معلومات حاصل ہو سکتی ہیں، ان کے اخلاقی مسائل کے متعلق، ان کے ملکوں کے اقتصادی سیاسی وغیرہ ان مسائل پر معلومات حاصل ہو سکتی ہیں. وہ معلومات حاصل کرے، وہ مجھ تک پہنچائیں معلومات، جو مجھے ملتی ہیں میں ان تک پہنچاتا ہوں. اس طرح ایک علم کا ذخیرہ پیدا ہوتا ہے جو بڑھتا چلا جاتا ہے، اور ان سب عمومی باتوں کا تبلیغ کے ساتھ بڑا گہرا تعلق ہے، کیونکہ جس شخص کو تبلیغ کی جائے
जब तक उसकी दिलचस्पी के मामलात में आपको दिलचस्पी न हो, जब तक उसको ये यकीन न हो कि मेरी दिलचस्पी के दायरे तबलीग करने वाले की दिलचस्पी के दायरे से बिल्कुल अलग नहीं है, कुछ मुश्तरका जमीन भी ऐसी है जहां हम दोनों एक ही रंग तरह की दिलचस्पी रखते हैं, उस वक्त तक उसको अपने पैगाम में उसके लिए अपने पैगाम में दिलचस्पी पैदा करने के इम्कानात बहुत कम होंगे। यानी मैं इसको मजीद वजाहत यूं करता हूं कि आपके लिए इस बात का इम्कान कम होगा कि आप उसको अपने पैगाम में दिलचस्पी लेने पर मजबूर कर सकें। आपको पहले दिलचस्पी लेनी होगी और उसके नतीजे में रास्ता रास्ता और बातें आपको मालूम होंगी और उन बातों के नतीजे में इल्म की रोशनी मिलेगी। जिस तरह के मैंने पहले बयान किया था, रोशनी के बगैर सफर नहीं हो सकता, इसलिए अजनबी से आप मौसर गुफ्तगू नहीं कर सकते। पहले टटोल कर थोड़ी देर तक बातें करके इधर उधर की बातें करने के बाद अंदाजा लगाना पड़ता है कि है ये किस मिजाज का आदमी। इसलिए जब नए दोस्त मेरे पास आते हैं, हमेशा शुरू में इधर उधर की चारों तरफ की बातें कर रहा होता हूं, जो एमडी लेकर आते हैं वो भी हैरान होते होंगे कि सीधी बात करता नहीं, तबलीग की गुफ्तगू नहीं कर रहा। लेकिन मैं उसके बगैर कर ही नहीं सकता जब तक मुझे ये ना पता लगे कि किसी शख्स का मिजाज है क्या, किन बातों में दिलचस्पी रखता है, उसके नजरियात क्या हैं, उसके तजारब क्या हैं, क्या तलखियां दिल में हैं, क्या खुशी की बातें हैं, उस वक्त तक सही मानों में तबलीग हो ही नहीं सकती। बस वही बात हिकमत की बात है जो कुरान करीम ने बयान फरमाई कि उदो इला सबील रब्बे का बिल हिकमत है, हिकमत से अपने रब की तरफ बुलाओ। और हिकमत का इतना वसी मजमून है, ये जो बातें बयान कर रहा हूं ये भी उसी मजमून की बात शाखें हैं। तो सेक्रेटरी तबलीग के लिए आप देखें कितनी मेहनत दरकार है और कितना वक्त उसको सर्व करना होगा, फिर वो उसको ये बता सकता है तबलीग करने जिसको वो तबलीग के लिए तैयार कर रहा है, उसको ये बता सकता है कि आपके लिए हमारे पास ये मवाद मौजूद है। अगर बल्गारिया के लोग रहते हैं तो उनके लिए हमारे पास खुदा के फजल से ये लिटरेचर तैयार हो चुका है, और अगर रोमानिया के लोग हैं तो उनके लिए हमारे पास ये लिटरेचर है, अगर तुर्क बाशिंदे हैं तो उनके लिए हमारे पास ये कुछ है, अगर अरब हैं तो उनके लिए हमारे पास ये कुछ है। गजी के अल्लाह ताला के फजल के साथ जमात दुनिया की अक्सर कौमों से मुतल्लिक पूरी जुहद के साथ ऐसा लिटरेचर तैयार कर रही है जिसकी हमारे नजदीक उनको जरूरत है। और सेक्रेटरी तबलीग अक्सर ऐसे हैं जिनको पता ही नहीं कि ये क्या हो रहा है, उनको ना लिटरेचर की तफसील का इलम है कौन सा शाया हो चुका, ना ऑडियो वीडियो की शक्ल में जो तबलीगी मवाद है ना उसके मुतालिक पूरा इलम है। वही कैफियत है कि जाने ना जाने, गुल ही ना जाने, बाग तो सारा जाने है, जिनका काम है तबलीग करना उनको इन बातों का इल्म नहीं है। अगर उनको इल्म हो तो फिर आगे वो उस इल्म को हर दावत अल्लाह के लिए अपना नाम पेश करने वाले तक पहुंचाना होगा और तफसील से समझाना होगा, फिर ये बताया जा सकता है कि राब्ता करने का तरीक क्या है। अगर एक बिल्कुल अजनबी हो उससे भी राब्ता किया जा सकता है, और राब्ते के लिए तकरीबात पैदा की जा सकती हैं, इसमें कोई मुश्किल नहीं है। जब मैं गवर्नमेंट कॉलेज लाहौर में पढ़ता था तो हमारी अहमदिया एसोसिएशन के बाज़ तलबा के साथ इसी मजमून पर गुफ्तगू हुई और मैंने उनको बताया कि मेरे लिए तो कोई मुश्किल नहीं है राब्ता कायम करना, क्योंकि राब्ता पैदा करने का गुर आना चाहिए, वो है क्या, और वो गुर यही है कि अगर आपको किसी शख्स में दिलचस्पी है तो उसे आप में दिलचस्पी होगी। मसलन मैंने मिसाल दी कि एक खिलाड़ी है, हॉकी का खिलाड़ी है, अच्छा खेलता है, कहीं बैठा हो आप उसके पास जाके कह सकते हैं कि मैंने तुम्हारा खेल देखा था, मेरे दिल पर इसका बहुत गहरा असर पड़ा, तो अचानक उसके दिल में आपके लिए एक मोहब्बत और नरमी का गोशा पैदा हो जाएगा। फिर आप उसको कह सकते हैं मैं अपने लिए एजाज समझूंगा अगर आप मेरे साथ एक चाय की प्याली पिए और फिर उसके मजमून की कुछ बातें आप शुरू कर दें, ये हो ही नहीं सकता कि वो आपका हाथ झटके। हर शख्स में बास खूबियां हैं, झूठी तारीफ नहीं करनी चाहिए, इसमें इसका तो किसी मोमिन के लिए सवाल ही नहीं पैदा होता, मगर हर शख्स की सच्ची तारीफ करने के इम्कानात हैं और यही वो उम्मीद का रोशन चिराग है जिसे हमें लेकर आगे अपने मामलात में तबलीग के मामले में लेकर आगे बढ़ना है। उम्मीद का रोशन चिराग ये है कि अल्लाह ताला ने जो चीज भी पैदा की है कोई एक भी उसमें से ऐसी नहीं जो खूबियों से आ रही हो, और हर जिन्स के हर फर्द में हाँ वो अपने किरदार की गिरावट में कहीं तक पहुंच चुका हो फिर भी कुछ खूबियां रहती हैं। बाज चोरों और बदकारों में भी बाज ऐसी बुनियादी खूबियां कायम रहती हैं जिनके नतीजे में उन्हें उनके लिए हर वक्त वापसी और तौबा का इम्कान रोशन रहता है। तो हर शख्स की खूबियों के जरिए आपका राबता होना चाहिए। हर कौम की बात खूबियां होती हैं, उन खूबियों को भी आपको पेश नजर रखना चाहिए। बस आगाज में अगर आप किसी शख्स को नहीं जानते तो बाद उसकी कौमी खूबियों का जिक्र कर सकते हैं, अगर उसको जानने लगे हैं तो रफ्ता रफ्ता उसकी बात अच्छी बातें तलाश करें और उसका जिक्र उन बातों का जिक्र उससे छेड़ें, उसका ताल्लुक आपसे बढ़ना शुरू हो जाएगा। तो बहरहाल ये समझाना पड़ेगा कि राबते कैसे किए जाते हैं, उन राबतों के सिलसिले में उनको जैसा कि मैंने बयान किया है कुछ न कुछ खातर मदारात भी साथ करनी पड़ेंगी और उसके बगैर गुजारा नहीं है। बस दाई लल्ला को इस बात के लिए तैयार रहना चाहिए और इस जिम्मन में मस्तूरात को भी बहुत खिदमत, मस्तूरात के लिए भी बहुत सी खिदमत के मौके हैं। बहुत सी रिपोर्टें जो मुझे मुख्तलिफ जगहों से मिलती हैं उनसे पता चलता है कि जिन अहमदी दाईन एल्ला की बीवियां हौसले वाली और खिदमत करने वाली और मेहमान नवाज हैं उनका कारोबार दावत अल्लाह का खूब चमकता है और बड़ी जल्दी उनके ताल्लुकात के दायरे बढ़ते हैं। कोई शख्स जो आपके घर आकर आपकी बीवी के हाथ का पका हुआ खाना सवाय से कि बदकिस्मती से वो खाना बहुत ही खतरनाक पकाती हो एक दफा खा ले तो कुछ कमी भी रह गई होगी तो वो बहुत ही ममनून होगा और शुक्रिया अदा करेगा और उसका एक गहरा ताल्लुक कायम हो जाएगा। तो इस तरह आपकी बीवियां भी इसमें हिस्सा ले सकती हैं, आपके बच्चे भी अगर आप उनकी तरबियत करें अखलाकी लिहाज से, वो उनसे प्यार का इजहार करें, उनसे अच्छी दिल लुभाने वाली बातें करें, तो वो जो दूर का ताल्लुक था अचानक करीब आते आते एक खानदानी ताल्लुक में तब्दील हो जाएगा। तो दूर के ताल्लुकात को करीब करना एक बाकायदा मंसूबे का तकाजा करता है और इस कूचे की आशनाई होनी जरूरी है। और ये बातें महज अमूमी नसीहतों के जरिए नहीं समझाई जाया करती, इंफरादी तौर पर काम करके दिखाना पड़ता है। तो इस तरह आप देखें कि एक सेक्रेटरी तबलीग चंद आदमियों को लेकर जाता है, उसके पास अपना कितना वक्त होगा, वो कहां तक इन सब कामों से निपट सकता है, किस किस तक पहुंच सकता है। लेकिन जैसा कि मैंने बयान किया है असल तरीक वही है कि जिन दो तीन साथियों को लेकर जाता है उनसे फिर वो बार बार काम लेना शुरू करे, उनकी तरबियत करे और फिर मुकामी दोस्तों को साथ लेना शुरू करें, वो फिर हल्के तकसीम करें। तो एक काम जो मामूली आगाज से शुरू हुआ वो एक वसी कारोबार तक पहुंच सकता है और साथ और लोग शामिल होने शुरू हो जाते हैं। इस मौजू पर भी वही आयत करीमा हमारे काम आएगी जो हमें एक दुआ का तरीक सिखाती है कि रब अदखिलनी मुदखला सिदकिन वाखरिजनी मुखरजा सिदकिन वजअलनी मिन लदुनका सुल्ताना नसीरा, कि ऐ खुदा हम तरक्की के जिस मरहले में भी कदम रखते हैं उस मरहले को हमारा आखिरी मकाम न बनाना बल्कि अगले मकामात के लिए दरवाजा खोलने वाले मकाम बना देना। और इस जिमन में ہر اگلا مرحلہ ہمارے لیے مقام محمود ثابت ہو، ایسا مرحلہ جس کی تعریف کی جاتی ہے، اللہ کی طرف سے تعریف کی جاتی ہے، کیونکہ یہاں اس آیت کریمہ میں اللہ تعالیٰ فرماتا ہے کہ خدا تعالیٰ، اس سے پہلے جو آیت ہے اس میں اللہ تعالیٰ فرماتا ہے کہ خدا تعالیٰ قریب ہے کہ خدا تعالیٰ تجھے مقام محمود تک پہنچا دے،
یا مقام محمود پہ نافذ فرما دے. تو اس کے ساتھ یہ دعا ہے، رب ادخلنی مدخل صدقین واخرجنی مخرج صدقین.
محمود کے تقاضوں کو سمجھنے کے بعد تباً دل سے یہ دعا اٹھنی چاہیے، اور اللہ تعالیٰ نے یہی دعا سکھائی ہے. بس مقام محمود چونکہ خدا کی طرف سے عطا ہوتا ہے، اس لیے کسی انسانی تعریف کا محتاج نہیں ہے، اور انسانی تعریف سے اس کا دور کا بھی تعلق نہیں ہے. مقام محمود وہ ہے جس کو خدا نے تعریف کے ذریعے ایک مقام کے لائق سمجھا ہو، اور وہ مقام اس کو عطا کیا ہو، یہ مقام ہے جو مقام محمود کہلاتا ہے. اس کے بعد دنیا کی تعریف خود بخود شروع ہو جاتی ہے. اس لیے یہ نہیں میں کہہ سکتا کہ مقام محمود میں صرف خدا تعریف کرتا ہے اور بندے تعریف نہیں کرتے، مگر یہ تعریف وہ ہے جو خدا کی تعریف کے تابع ہوتی ہے. یہ وہ راگ ہے جسے جب آسمان گاتا ہے تو فرشتے بھی ساتھ گاتے ہیں، اور پھر ملائکہ کے تابع زمین پر بسنے والے نفوس بھی اس کے اثر سے متاثر ہو کر اسی رنگ کے راگ الاپنے لگ جاتے ہیں. تو مقام محمود ہمارے ہر کام میں چھوٹی چھوٹی منازل کی شکل میں آتا رہتا ہے. حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وسلم کے جس مقام محمود کا اس آیت کریمہ میں ذکر ہے، وہ تو ہم میں سے اکثریت کے تصور سے بھی بالا ہے. اس لیے میں اس کی مثال دے کر آپ کو سمجھا رہا ہوں کہ وہ مقام محمود بھی دراصل ایک ہی چھلانگ میں حاصل ہونے والا مقام محمود نہیں تھا. ہاں، حضرت صلی اللہ علیہ وسلم نے ساری زندگی سفر فرمایا ہے، اور ایک مقام سے دوسرے مقام کی طرف سفر فرماتے چلے گئے ہیں. ہمیں بھی اسی بات کی پیروی کرنی ہوگی، اور ہر دین کی خدمت اگر اچھے رنگ میں کی جائے، اللہ پر توکل کرتے ہوئے کی جائے، اس سے دعائیں مانگتے ہوئے کی جائے، تو ہمارے لیے اس خدمت کا ہر مرحلہ ایک مقام محمود بن سکتا ہے. بس اس موقع پر بھی یہ دعا ساتھ رہنی چاہیے، اور یہ دعا کہ یہ ہر مقام پر مجھے مددگار چاہیے ہوں گے. بیٹھ رہنے کے لیے تو مددگار کی ضرورت نہیں ہوا کرتی، آگے بڑھنے کے لیے مددگار کی ضرورت ہوا کرتی ہے، خاص طور پر مشکل سفر میں مددگار کی ضرورت ہوا کرتی ہے. بس مددگار اپنے پیدا کریں، اور یہ دعا مانگیں کہ اے اللہ، ہر ایسے مرحلے پر جسے تو مقام محمود بنائے گا، میرے لیے ایسے مددگار پیدا فرما کہ یہ سفر ہمارے لیے آسان تر ہوتا چلا جائے، اور ہمیشہ ہم تھک ہار کر بیٹھ رہنے کی بجائے آگے ہی قدم بڑھاتے رہیں. ان دعاؤں کے ساتھ، اس لگن کے ساتھ اگر آپ جماعت کی تربیت کریں گے تو دعوت اللہ کے رنگ بدل جائیں گے، اس میں نئی کیفیت پیدا ہو جائے گی. پھر آگے مختلف ایتھنک گروپس کی میں بات کر رہا تھا، یہ جائزہ لینا ہوگا کہ کس جگہ کس قسم کے لوگ زیادہ توجہ دے رہے ہیں، اور تجارب پر نظر رکھنی ہوگی. محض تجربے کا آغاز کر دینا کافی نہیں ہے. کئی جگہ آپ کو یہ معلوم ہوگا کہ بعض دفعہ بعض طبقات میں نسبتاً کم دین کی طرف توجہ ہوتی ہے، بعض دوسرے طبقات میں زیادہ توجہ پیدا ہوتی ہے. پھر یہ دیکھنا ہوگا کہ کس طریق پر رابطے پیدا کیے جائیں تو زیادہ توجہ پیدا ہوتی ہے، کس طریق پر پیدا کیے جائیں تو کم توجہ پیدا ہوتی ہے. غرضی کے جو کام جاری کرنے ہیں ان کو متعلقہ افراد تک پہنچا کر، سمجھا کر، اپنی طرف سے آپ کام مکمل کر بھی دیتے ہیں، تب بھی بات ختم نہیں ہوتی. پھر ان کے تجارب پر نظر رکھنی پڑے گی، اور اگلے سفر کے وقت جب آپ وہاں جاتے ہیں
तो उनसे पूछना होगा कि आप बताएं जो तरकीबें आपको पिछली दफा बताई थी उन पर कोई अमल हुआ भी कि नहीं, कोई रबते हुए किसने क्या जवाब दिया और आपके पास उसका क्या जवाब था। जब आप इस रंग में उनसे गुफ्तगु करते हैं तो आपको मालूम होगा कि बहुत से जवाब उनके गलत थे, बहुत से जवाब ऐसे थे जो किसी को करीब करने के बजाय दूर फेंकने वाले थे। और ये बातें मुझ तक तो अब खुद पहुंच जाती हैं, इसलिए मुझे जाकर पता करने की जरूरत नहीं। पाकिस्तान से, अफ्रीका के ममालिक से, फिजी से, जापान से, हर तबलीग करने वाले को शौक होता है कि मुझे भी बताए कि किस तरह तबलीग की। और बात तो इतनी लंबी लंबी रिपोर्टें आती हैं कि कई दिन लगते हैं मुझे उनको पढ़ने में, मगर जो तफसील से बात करने के आदी हैं उन्होंने तो बहरहाल तफसील से जरूर बताना है कि फलां आदमी से बात हुई, उसने मुझे ये कहा, मैंने उसको ये कहा, उसने मुझे ये कहा, मैंने उसको ये कहा, फिर ये बात होगी, फिर फलां शख्स आ गया, फिर उससे गुफ्तगू शुरू हो गई, फिर एक और आदमी आ गया, उसने बात टालने की कोशिश की। सारी तफसील उस रिपोर्ट में लिखी होती है और फिर उसको पढ़कर बाज जगह मुझे खुशी होती है कि बड़ी हिकमत से उम्दा जवाब दिया है, बाज जगह खौफ होती है कि हराने की कोशिश हो रही है, दिल जीतने की कोशिश नहीं हो रही, सख्ती से काटने वाला जवाब दिया जा रहा है और अपनी तरफ से बड़े फख्र से मुझे बताया जा रहा है कि इस तरह हमने उसको लाजवाब किया। हालांकि लाजवाब करना मकसद ही नहीं है हमारा, हमारा मकसद यह है दिल जीते, खुद लाजवाब होकर दिल जीते। और यह भी एक हिकमत का मजमून है, बाज दफा लाजवाबी से भी दिल जीते जाते हैं। आप एक बात को बर्दाश्त कर लें, कर जाएं और उसका जवाब न दें और एक दर्द आमीज खामोशी इख्तियार करें तो उसके नतीजे में भी दिल जीते जाते हैं। अभी चंद दिन हुए अफ्रीका के एक मुल्क से इसी मजमून पर एक रिपोर्ट मिली कि हम किसी जगह गए, वहां जो उनका ईसाइयों का मुनाद था उसने बहुत बेहुदा जुबान इस्तेमाल की और सख्ती की और नापसंदीदा रवैया अख्तियार किया। उस पर हमने यही मुनासिब समझा कि सब्र से काम लें और मुकाबल पर सख्ती ना करें। चुनांचे हम सब्र के साथ उस दुख को बर्दाश्त करते हुए खामोश रहे। दूसरे दिन वो दिली माजरत के साथ इंतहाई शर्मिंदा हालत में पहुंचा, बार बार माफी मांगी और अर्ज किया कि आप दोबारा हमसे बात करें, दोबारा तब्दील करें और हम सुनने के लिए हाजिर हैं, बड़ी शराफत के साथ गुफ्तगू होगी। ये इस मजमून का खत सिर्फ एक अफ्रीका से नहीं आता, मुख्तलिफ जगहों से मिलते हैं। बांग्लादेश से भी इस मजमून का खत मिला और भी कई ऐसे हैं जिनका मुझे अब नाम भी याद नहीं, मगर रोजमर्रा का तजुर्बा है कि जो अहमदी सब्र के साथ लिल्लही खामोशी इख्तियार करता है उसका जवाब ना देना उसके लिए ज्यादा दिल जीतने का मुझे बन जाता है, और जो ऐसा जवाब देना जानता है कि जिसके नतीजे में दिल जीते ही जाते हैं वो तो बहरहाल खुदा के फजल से एक आला मुकाम पर फायज है और उसके नतीजे में हर तबलीग, हर जिद्दोजहद, हर कोशिश के नतीजे के बाद अल्लाह ताला के फजल से उसकी झोली मीठे फलों से भरती रहती है। तो दावत इल्लाह करने का गुर सिखाना और जायजा लेना कि कोई इस मामले में क्या गलती कर रहा है, उसकी किस हद तक, किस रंग में दुरुस्ती की जरूरत है, यह भी एक बहुत ही अहम काम है। बात बातें जो मैंने महसूस की हैं और बाद-बाद बातें, उनमें से एक अहम बात यह है कि बाज लोग, बाज खास लोगों से जब एक दफा टक्कर ले बैठते हैं और तबलीग का सिलसिला शुरू कर बैठते हैं तो ये सोचते ही नहीं कि उनके अंदर कोई कबूलियत का मादा काम है। और बाद ऐसी आते हैं जिनके नतीजे में आमतौर पर ऐसे लोगों को हदायत नहीं मिला करती, यानी जिद है, तासुब है, हदधर्मी है। और कुरान करीम ने हमें आगाज ही में ये मुत्तले फरमा दिया कि ये किताब हुदल लिल मुत्तकीन है। यहां मुत्तकीन से मुराद इब्तदाई तारीफ के तौर पर यह है कि वो लोग जो सच्ची बात देखते हैं तो सच्ची बात को कबूल करने की सलाहियत पाते हैं, सलाहियत रखते हैं, यानी जिद और तासुब नहीं है। तो तक्वा का पहला कदम यह है कि इंसान में यह सलाहियत मौजूद हो कि दिन को दिन कह सके और रात को रात कह सके। इसके लिए एक बड़ी तालीम की जरूरत नहीं है, ये इंसानी फितरत की एक तबी कैफियत का नाम है। तो ऐसे लोग जिनको ये फितरी सच्चाई नसीब ना हो, उनसे आप जितना चाहें सर टकराएं, उनको हदायत नहीं मिलेगी, सिवाय इसके कि अल्लाह ताला उस बुनियादी बीमारी को दूर फरमा दे। बस बजाय इसके कि आप अपना वक्त इन बीमारों पर जाया करते रहें इस उम्मीद पर कि अल्लाह ताला कादिर है शायद इनका दिल बदल दे, जो बीमार नहीं है उनकी तरफ क्यों नहीं तवज्जो करते। जब आपके पास वक्त काफी नहीं है, काम ज्यादा है, तो पहले उन चीजों पर हाथ डालें जिनको कब्जे में लेना आसान तर है। पहले मुश्किल चीजों पर हाथ डालेंगे तो नतीजा बहुत कम और बहुत देर से निकलेगा। इसलिए तबलीग के वक्त इस बात को समझाना भी जरूरी है कि एक आदमी को किस वजह से रिजेक्ट किया, यानी नजरअंदाज कर देना चाहिए और किस वजह से नहीं करना चाहिए। यह भी अपनी जात में एक गहरे गौर का मजमून है। मैं वजाहत से आपको समझाना चाहता हूं कि नजरअंदाज इस बात पर ना करें कि वो किसी समझने में देर कर रहा है या और वजूहत की वजह से उसके लिए कबूल करना मुश्किल है। अगर उसकी फितरत में सफाई है, अगर उसके अंदर झूठ और तासुब नहीं है, हां दूसरी कितनी ही बुराइयां क्यों ना हो, उसकी इस्लाम मुमकिन है। इसलिए बद कहकर किसी को नहीं छोड़ना, वरना जिस तरह हुसन सब में है, बदियां भी सब में होती हैं। आपको बना बनाया फरिश्ता तो तबलीग के लिए नहीं मिलेगा, अगर बनाया बनाया फरिश्ता है तो फिर शायद वो आपको तबलीग शुरू करे, क्योंकि आप में उसकी निस्बत कम बुराइयां होंगी, ज्यादा बुराइयां होंगी। बस बुराइयों के नतीजे में नहीं छोड़ना। एक बात याद रखें, कुरान करीम ने जो तारीफ फरमाई है इब्तिदा में, वो ये है कि जिसके अंदर सच्चाई की रोशनी नहीं है, जिसकी तबीयत में कजी है, उसकी आप इस्लाह नहीं कर सकते। जितना चाहें आप इस्लाह की कोशिश करें, उनकी आप इस्लाह नहीं कर सकते। इसी मजमून को कुछ आयात के बाद मजीद खोलते हुए अल्लाह ताला फरमाता है, खत्म अल्लाह अला कुलूबहिम व अला समहिम व अला अबसारहिम गिशावतुन व लहुम अज़ाबुन अज़ीम। इनकी अंदरूनी कजी इनकी सलाहियतों की राह में हायल हो गई है। सलाहियतें तो अल्लाह ताला ने हर एक को अता फरमाई हैं, कान भी हैं, लेकिन कानों पे पर्दे पड़ गए हैं, कान भारी हो गए हैं, बोझ पड़ गए हैं कानों के ऊपर। आंखें हैं लेकिन आंखों के ऊपर पर्दे पड़ गए हैं, दिल हैं मगर दिल अंधे हो चुके हैं। ऐसे लोग हैं जिनके ऊपर मोहरें लगी हुई हैं। बस मोहर ज़दा आदमियों पर बेवजह लंबे वक्त जाया करना ये दुरुस्त नहीं है, आपके कीमती वक्त का ज़िया है। लेकिन इसके मुकाबले पर एक और बात से भी बहुत एहतियात बहुत लाजिम है कि ये कह दिया जाए कि ये सारा इलाका ही मोहर ज़दा है, इनमें हदायत कबूल करने का मादे कोई नहीं। ये जो आम फतवा देना है ये एक बहुत खतरनाक बात है। इसका मतलब है कि अपनी कमजोरियों को खुदा की तकदीर के सर पे थोपने की कोशिश कर रहे हैं। वो खुदा ताला ने सारी जमीनें ही बंजर पैदा की हैं, आप बेचारे क्या कर सकते हैं। जब जमीनों ने कबूल ही नहीं करना तो आपका क्या कसूर। इसलिए इस फतवे में जल्दी नहीं करनी चाहिए, लेकिन हिकमत और गहराई के साथ जायजा लेकर इनफरादी तौर पर यह फतवा दिया जा सकता है। और जिन लोगों में आप जिद और तासुब देखें उनको छोड़कर सही फितरत लोगों की तरफ मुतवज्जे हों। मुझे पाकिस्तान में, जब पाकिस्तान नहीं बना था, हिंदुस्तान के जमाने में याद है, लाहौर में हमारे पास दोस्त थे, बड़े बहुत ही तबलीग का शौक रखने वाले, जब हम तालिबे हुआ करते थे,
ساری عمر انہوں نے تبلیغ کی اور ساری عمر ایک بھی پھل نہیں لگا. وجہ یہ ہے کہ جو آدمی ضدی چنے ہوئے تھے ان سے ہی ٹکراتے رہے. آج وہ یہ دلیل لے کے آیا, کل یہ دوسری دلیل لے کے آئے, سارے ہر روز ہنگامے, ہر روز گفت و شنید, بحثیں اور گرم 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 بحثیں, یہاں تک کہ بعض لڑائیوں تک بھی نوبت پہنچ جاتی تھی. مگر وہ ان دوستوں کے ساتھ آپس میں اس طرح جڑ چکے تھے کہ علیحدہ نہیں ہو سکتے تھے, اور ساری عمر اپنی ضائع کر دی. اگر ان کو چھوڑ کر دوسرے لوگوں کی طرف متوجہ ہوتے تو آسانی کے ساتھ خدا کے فضل کے ساتھ ایسے صحیح فطرت مل سکتے تھے. لیکن کیوں ایسا نہیں کیا, یہ سوال ہے جس کو آپ کے لیے سمجھنا ضروری ہے. ایک انانیت کی بہت سی قسمیں ہیں. بعض قسمیں دبی ہوئی شکل میں, بھیس بدلی ہوئی شکل میں موجود ہیں. بعض دفعہ جس سے ایک دفعہ دینی گفتگو میں مقابلہ شروع ہو جائے, اگر آپ اس کے کسی سوال کا جواب نہ دیں اور یہ کہہ دیں کہ جی میں دیکھ چکا تمہیں, بس کافی ہو گئی, میں ہار گیا سمجھ لو, تو اگر آپ میں یہ کہنے کی صلاحیت نہیں ہے اور آپ سمجھتے ہیں کہ کسی موقع پر میں نے ہار اپنی ذات کی ہار قبول ہی نہیں کرنی, تو آپ ایسے شخص سے پھر کبھی پیچھا نہیں چھڑا سکتے. ایک طلب گھونٹ پڑنے کے پینے کے لیے آپ کو تیار ہونا پڑے گا. ایک موقع پر آپ کو یہ کہنا پڑے گا, میاں تم جیت گئے میں ہار گیا, میرے پاس جواب نہیں ہے, یعنی تمہاری ان کجبیسیوں کا جواب نہیں ہے, تم مجھے ہارا ہوا سمجھ لو, لیکن خدا کے لیے میرے پیچھا چھوڑو. یہ کہہ دے اگر کوئی شخص, تو بعض دفعہ اس کی مخفی انانیت کہتی ہے کہ لو جی تم شکست کھا گئے, تم اپنے آپ کو تم نے نیچا دکھا دیا. اور یہ وہ روک حائل ہو جاتی ہے اس سے پیچھا چھوڑانے میں. چنانچہ جن صاحب بہن کا میں ذکر کر رہا ہوں, ایک سے زائد ہیں جو میرے ذہن میں ہیں, بعض فوت ہو گئے بعض زندہ بھی ہیں, ان کی یہ عادت ان کی تبلیغ کے مؤثر ہونے کی راہ میں ہمیشہ روک رہی. اور وہ سمجھتے تھے کہ ہمارے لیے جواب دینا ضروری ہے اور اچھے جواب لے کے آتے تھے, مگر جس نے قبول ہی نہیں کرنا اس کو اچھے یا برے جواب سے کوئی بحث نہیں ہے, اس نے بہرحال قبول نہیں کرنا. تو یہ بھی دیکھنا پڑے گا کہ کوئی شخص چند خاص قسم کے لوگوں کے ساتھ مسلسل سر تو نہیں ٹکرا رہا. میں جب جرمنی گیا تو وہاں یہوا وٹنسز والے بڑے سرگرم عمل دیکھے. افریقہ میں بھی آج کل بڑا کام کر رہے ہیں. بعض دوستوں سے جب فیملی ملاقات ہوئی اور تبلیغ کی بات ہوئی تو انہوں نے بتایا کہ جی ہم تبلیغ کر رہے ہیں مگر کوئی اثر نہیں ہوتا. جب مزید پتہ کیا تو معلوم ہوا کہ یہوا وٹنسز والوں سے وہ اپنا سر کھپا رہے ہیں. اور یہ وہ لوگ ہیں جو تمام عیسائیوں میں سب سے زیادہ متعصب ہیں اور ریجڈ ہیں. ان کی عقلی حالت ایسی ہے کہ ان کے اندر وہ بدلنے کی صلاحیت نہیں ہے, اور ایک خاص قسم کا دماغ ہی ہے جو یہوا وٹنس بنتے ہیں. یہوا وٹنس کے لیے جو صلاحیتیں چاہیے ان میں دماغ کی کرکڈنس ضروری ہے اور کچھ تنگی نظر کی ضروری ہے, اس کے بغیر اچھا یہوا وٹنس بن ہی نہیں سکتا. تو اکثر اللہ ماشاءاللہ بعض اتفاقاً کہیں نکل آتے ہیں ایسے جو یہوا وٹنس بننے کے اہل نہیں ہوتے پھر بھی بن جاتے ہیں, اور ایک احمدی ان کو ان ٹھوکروں سے بچا بھی لیتا ہے. مثلا جاپان سے مجھے ایک خط ملا جس میں پتہ لگا کہ ایک یہوا وٹنس والا اتنا صحیح فطرت تھا کہ چند باتوں میں ہی اس کا دل یہوا وٹنس سے ہٹ کر اسلام کی طرف مائل ہو گیا. لیکن وہ دور کی قومیں ہیں, ان کو اتنا زیادہ عیسائیت کا گہرائی سے علم نہیں اور اتنا گہرائی سے تعلق نہیں ہے. مگر بعض ان کے عیسائیوں میں تبلیغی فرقے ایسے ہیں جو دماغ کی کمزوری اور صلاحیتوں کے منجمد ہونے کی وجہ سے مذہبی بنے ہوئے ہیں. مولویت کے لیے بے وقوفی کا ہونا ضروری ہے, اور جہاں بے وقوفی ضد میں بدل جائے وہاں آپ جو چاہیں کریں آپ کچھ نہیں کہو, کبھی کامیاب نہیں ہو سکتے. تو ان کو میں نے سمجھایا, میں نے کہا تم کیوں اپنا وقت ضائع کر رہے ہو, اور اگر یہوا وٹنس والوں سے بات کرنی ہے تو کم سے کم پتہ تو کرو کہ ان کو کس طرح گلے سے اتارا جا سکتا ہے, یا وہ سیدھے ہوں یا تمہیں منہ دکھانے کے لائق نہ رہیں. ان سے گفتگو کی طرز اور ہونی چاہیے. مجھ سے ایک دفعہ اس قسم کے ایک دوست میرے تشریف لائی تھیں، ایک خواتین گفتگو کرنے لگی، میں نے کہا تو مجھے پہلے یہ بتاؤ کہ حضرت عیسیٰ علیہ السلام اور حضرت مریم اور خدا کے تعلقات کیا ہیں، وہ بیٹا ہیں؟ واقعتاً حاجی بالکل پکا، اس میں تو شک کی کوئی سوال ہی نہیں، بیٹا. میں نے کہا پھر حضرت مریم ماں ہوئی، تبھی بات ہے ماں ہے، خدا باپ ہے، تو حضرت مریم حضرت خدا کی بیوی کہلائیں نا پھر، اگر وہ نکاح نہیں ہوا تو پھر یہ رشتہ جو ہے وہ بڑا گندا رشتہ بنتا ہے، ہم سوچ بھی نہیں سکتے کہ اللہ تعالیٰ کا اپنی مخلوق سے کوئی گندا رشتہ قائم ہو، اور اگر نکاح ہوا ہے یعنی آسمان پہ ہی چکی ہوا ہو، ضروری نہیں کہ دنیا میں پڑھایا گیا ہو، تو پھر منقوہ بیوی بن گئی ہے. اب مجھے اگلا مسئلہ یہ سمجھاؤ کہ جب یوسف نے جار سے شادی کی تو کیا خدا نے طلاق دی تھی یا دو خامن کیے ہیں؟ ایک خامن خدا تھا جس سے مسیح پیدا ہوئے، اور ایک یوسف نجار تھا جس سے اور بہت سے بچے پیدا ہوئے. تو یہ مسئلہ حل کرو. اب ایسے مسائل جو عقلی نقطۂ نگاہ سے پیش کیے جائیں ان کا کوئی جواب نہیں ہے. اب آزما کے دیکھ لیں، ادب کے دائرے میں رہتے ہوئے گفتگو کرنی چاہیے، اس میں کوئی شک نہیں، دل آزاری کی خاطر نہیں، سمجھانے کی خاطر یہ اشکال ان کے سامنے رکھے جا سکتے ہیں. ایک دو کے ساتھ آپ اس طرح کی عقلی ذرائع سے گفتگو کریں تو آپ ان کو بلائیں گے بھی تو آپ کے پاس نہیں آئیں گے، جہاں اس میدان میں وہ آپ کو کھینچ لائیں. یعنی بائبل کے بعض ایسے بیانات جن کو نہ وہ خود سمجھتے ہیں نہ عام انسان کو سمجھنے کی استطاعت ہے، گہرے مضمون سے تعلق رکھتے ہیں. تو آپ جو چاہیں کریں، آپ کو بھی ان کی اصلاح نہیں کر سکیں گے، ہمیشہ وہ سمجھیں گے کہ ابھی یہ ہمارا شکار ہے. تو اس لحاظ سے بھی تفصیلی چھان بین کرنی پڑے گی سیکٹری تبلیغ کو، اس کے ساتھیوں کو، کہ جن لوگوں سے تبلیغ کر رہے ہیں وہ کون لوگ ہیں، ان کے رد عمل کیا ہیں، یہ زمین جیت رہے ہیں یا خود ابہام کا شکار ہوتے چلے جا رہے ہیں. بڑا وسیع مضمون ہے اور بڑے وسیع وقت کا تقاضا کرتا ہے، بہت سے ایسے تربیت یافتہ مددگاروں کی ضرورت ہے، بہت دعاؤں کی ضرورت ہے. لیکن چونکہ وقت کافی زیادہ ہو چکا ہے، میں گھڑی پہ نظر ذرا دیر میں ڈالی ہے، اس لیے اس مضمون کو میں یہاں ختم کرتا ہوں. انشاءاللہ آئندہ خطبے سے دوبارہ اس مضمون کو شروع کروں گا. اللہ تعالیٰ ہمیں صرف سمجھنے کی توفیق نہ بخشے بلکہ جو ہم سمجھیں اس کو عمل میں ڈھالنے کی بھی توفیق عطا فرمائے. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله. عباد الله رحمكم الله، إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون. اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله أكبر.